यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। नवनियुक्त 3 जना मन्त्रीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ। बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न सत्तारूढ र प्रतिपक्षी दलका नेताहरूको सरकारलाई सुझाव। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2076 प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित। पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेमा माओवादी केन्द्रीय समितिका बैठकमा केन्द्रीय सदस्यहरूको जोड़। झाडा पखाला तथा अन्य रोगबाट बच्न खुला स्थानमा राखिएका खानेकुरा नखान खाद्य तथा गुण नियन्त्रण विभागको आम उपभोक्तालाई आग्रह। र स्वतन्त्रता दिवसका अवसरमा अमेरिकाको शिकागो शहर नजिकै निकालिएको र्यालीमा एकजना बन्दुकधारीले गोली चलाउँदा 6 जनाको मृत्यु, 24 जना घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री देउवाको सिफारिशमा राष्ट्रपति भण्डारीले मौजूदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। जनता समाजवादी पार्टी जसपा नेपालले पार्टीबाट प्रतिनिधित्व गर्ने 4 मध्ये 3 जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई सरकारमा पठाएको हो। यसअघि जसपाबाट कृषि तथा पशुपक्षी विकास मन्त्रीमा महेन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेणु कुमारी यादव र वन तथा वातावरण मन्त्रीमा राम सहाय प्रसाद यादव हुनुहुन्थ्यो। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ट नम्बर प्लेट वितरण र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्न मन्त्रालयले समिति गठन गरेको बताउनु भएको छ। पद बहालीपछि मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले सहसचिवको नेतृत्वमा प्रतिवेदन दिन समिति गठन गरिएको र समितिको प्रतिवेदनपछि त्यसबारे निर्णय गरिने बताउनुभयो। त्यस्तै नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले पद बहाली गर्नुहुँदै कृषकलाई रासायनिक मल व्यवस्था गराउनु आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2076 सर्वसम्मतिले पारित गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2076 पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश गर्नुभएको थियो। त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएका 3 वटा विधेयक पनि प्रतिनिधि सभामा हिजो टेबल गरिएको छ। राष्ट्रिय सभामा उत्पत्ति भएका औषधि तेस्रो संशोधन विधेयक 2079, त्यसै गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक 2079 र रेलवे विधेयक 2079 टेबल भएको हो। बैठकले नीति अनुसन्धान प्रतिष्ठान विधेयक 2076 दफावार छलफलका लागि सम्बन्धित समितिमा समेत पठाएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेश गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक 2076 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। त्यस्तै सरकारको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पनि हिजो प्रतिनिधि सभामा पेश भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष 2079-80 बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको सहभागिता भएको भन्ने सम्बन्धमा छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बोल्नुहुँदै उहाँले कर अन्तशुल्क तथा भन्सार दर परिवर्तन र हेरफेर गर्नका लागि अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालयमा प्रवेश गराइएको विषय छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले अमेरिकी सैन्य परियोजनामा आफू प्रधानमन्त्री भएको बेलामा हस्ताक्षर नभएको दावी पनि गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले करको दर हेरफेरको विषयमा अर्थ मन्त्रालयले 13 दिनमै सीसीटीभी फुटेज हराएको प्रतिक्रिया दिएपछि अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने सुझाव दिनुभएको छ। हिजो प्रतिनिधि सभाको बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिई छानबिनमा सहयोग गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले हस्तक्षेप गरी छानबिन समिति गठन गर्नुपर्ने उहाँको सुझाव थियो। राष्ट्रिय सभाको हिजोको बैठकमा कोविड 19 संकट व्यवस्थापन विधेयक 2078 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यसअघि विशेष समयमा सांसदहरूले अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरू अनिता देवकोटा, भैरव सुन्दर श्रेष्ठ, बीना पोखरेल लगायतले हरेक वर्षको अन्तिम समयमा बजेट खर्च गर्ने परिपाटीले देशको विकासलाई सहयोग नपुग्ने भन्नुहुँदै समयमै काम गर्ने तथा विनियोजित बजेट खर्च गर्न व्यवहारिक सुधार गर्नुपर्ने बताउनुभयो। त्यस्तै बैठकमा सांसदहरूले कृषकलाई पर्याप्त मल उपलब्ध गराउन वर्षासँगै तराई मधेसका क्षेत्रमा हुने डुबान र पहाड़ी क्षेत्रको बाढ़ी पहिरोका कारण पुग्ने क्षति र नागरिकको जीवन सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको बैठक असार 23 गते बिहान 11 बजे बस्नेछ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्ने सुझाव दिनुभएको छ। राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको हिजो दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्ति पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि धारणा राख्नुहुँदै नेताहरूले पार्टीको पदाधिकारी चयन तत्काल हुनुपर्ने, शहरी क्षेत्रमा पार्टी किन कमजोर भयो भन्ने बारेमा स्पष्ट दृष्टिकोणका साथ विशेष अभियान सञ्चालन गर्नुपर्ने, पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्ने लगायतका सुझाव प्रस्तुत गर्नुभयो। त्यस्तै पार्टीको सांगठनिक अवस्थाको सुधारका लागि 753 वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालन गर्नुपर्ने, तालमेल भन्दा पनि आफ्नै बलबुतामा आगामी निर्वाचनमा अघि बढ़नुपर्ने लगायतका सुझाव दिनुभयो। आइतबार शुरू भएको बैठकमा अध्यक्ष प्रचण्डले 10 पृष्ठको राजनैतिक प्रतिवेदन पेश गर्नुभएको थियो। छलफलका लागि विभिन्न 9 वटा प्रस्ताव समेत बैठकमा पेश भएको छ। बैठकमा हिजो नेताहरू ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेश मानपुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकी सहितका 43 जना केन्द्रीय सदस्यहरूले धारणा राख्नु भएको छ। आज 11 बजे प्रज्ञाभवन कमलादीमा बैठक पुनः बस्नेछ। सत्तारूढ़ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टीको भातृ तथा शुभेच्छुक संस्थाको विधान परिमार्जन एवं पारित गर्ने तथा असार 27 गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको कार्यसूची तय गर्न बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। बाँकी समाचार। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर 2 रूपियाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर 9 रूपियाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर 5 रूपियाँले वृद्धि गरेको जनाएको छ। मूल्य वृद्धि भएसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर 181 रूपियाँ कायम भएको छ। त्यसै गरी डिजेल र मट्टीतेलको 172 रूपियाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर 190 रूपियाँ पुगेको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ। इण्डियन आयल कर्पोरेशन आईओसीबाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएपछि मूल्य वृद्धि भएको निगमले जनाएको छ। पेट्रोलियम पदार्थको लागतको मूल्य निरन्तर बढ़िरहेको र खरिद बापत भुक्तानी गर्नुपर्ने बक्यौता कायमै रहेको पनि निगमले जनाएको छ। बक्यौता बढ़दै गएकाले समस्या बढ़न सक्नेतर्फ पनि निगमले सरकारको ध्यानाकर्षण गराएको छ। त्यसै गरी निगमले पेट्रोलियम पदार्थको प्रयोग घटाउने विषयमा सरकारलाई सुझाव दिएको पनि जानकारी दिएको छ। असार 24 गतेसम्म आईओसीलाई तिर्नुपर्ने बक्यौता 30 अर्ब रूपियाँ पुग्ने निगमले प्रक्षेपण गरेको छ। बाजुराको बुढ़ीगंगा नगरपालिकाको आगामी बाजुराको बुढ़ीगंगा नगरपालिकाको असार 23 गते हुने मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। वैशाख 30 गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान हुन नसकेको निष्कर्ष निकालेपछि निर्वाचन आयोगले त्यहाँ पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। जेठमा बसेको सर्वदलीय बैठकमा असार 23 गते गर्ने राजनैतिक दलको सहमतिपछि बुढ़ीगंगामा पुनः निर्वाचन हुन लागेको हो। पुनः निर्वाचनका लागि 19 जना मतदान अधिकृत, 19 जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी 95 जना कर्मचारी त्यहाँ खटाइएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले जानकारी दिनुभयो। निर्वाचनका लागि खटाइएका 19 मतदान अधिकृत मध्ये 1 जना महिला मतदान अधिकृत पनि हुनुहुन्छ। जिल्ला अस्पताल बाजुरामा कार्यरत धनकला थापालाई बुढ़ीगंगा नगरपालिका 1 को धुरालसैन मतदान केन्द्र कमा मतदान अधिकृतका रूपमा खटाइएको बताइएको छ। बुढ़ीगंगा वड़ा नम्बर 2, 3, 5 र 9 नेकपा एमालेका नेता तथा कार्यकर्ताले बूथ कब्जा गरेको आरोप लगाउँदै कांग्रेसले पुनः मतदान गर्न माग गर्दै आएको थियो। एमाले कुनै पनि वड़ामा बूथ कब्जा नभएको र स्वतन्त्र रूपमा मतदान भएको भनी दावी गरेको थियो। राष्ट्रिय सभाको राष्ट्रिय सरकार समितिले समितिको निर्देशन कार्यान्वयनको अवस्थाका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा कोविड 19 रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने औषधि र खोप, त्यसै गरी चीनमा चिकित्सा विज्ञान अध्ययन गरेका विद्यार्थीहरूको इन्टर्नशीपको व्यवस्था, खाद्य पदार्थ तथा खानेपानीको निगरानी, हैजा लगायतका विषयमा सांसदहरूले स्वास्थ्य मन्त्रालयको ध्यानकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले समितिको वार्षिक प्रतिवेदन अनुगमन मूल्यांकन सम्बन्धमा समितिले सरकारलाई विभिन्न समयमा दिएका निर्देशनको कार्यान्वयन लगायतका विषयमा पनि जिज्ञासा राख्नु भएको थियो। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ, राज्यमन्त्री हिराचन्द्र केसी र मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले हालसम्म समितिले दिएको निर्देशनको कार्यान्वयनमा मन्त्रालयले गरेको विवरण प्रस्तुत गर्नुभएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडा पखाला तथा अन्य रोगबाट बच्न खुला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तालाई आग्रह गरेको छ। केही दिन यता उपत्यका तथा उपत्यका बाहिरका केही स्थानमा झाडा पखालाका रोगी बढ़न थालेपछि विभागले उपभोक्तालाई सचेत रहन आग्रह गरेको हो। खाद्य पदार्थको स्वच्छता कायम नगरी अनुचित रूपमा तयारी एवं बिक्री वितरण गरेको पाइएमा सम्बन्धित खाद्य व्यवसायीहरूलाई खाद्य ऐन 2023 अनुसारको कानूनी कार्यवाही हुने पनि ऐनमा व्यवस्था गरिएको छ। ऐनको बर्खिलाफ गरेमा कानूनको दफा 5 ले 5 वर्षसम्म कैद वा 50,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको पनि विभागले जानकारी गराएको छ। राजस्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुस्मा एक पर्वत घर भई सामाखुशीमा बस्ने गणेश पौडेल विरूद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि त्यसबारे छानबिन गरिएको थियो। पौडेलले एका घरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा अपनाएको देखिएको विभागले उल्लेख गरेको छ। विदेशी विनिमय कारोबार गर्न अनुमति नलिएको तथा गैर कानूनी क्रियाकलाप गरेको पाइएकाले 8,23,26,806 रूपियाँ बराबरको बिगो कायम गरी हिजो मुद्दा दायर गरिएको विभागले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। भोजपुरको पौवा दुङमा गाउँपालिकाको श्यामशिलामा किवीको पकेट क्षेत्र विस्तार गरिएको छ। गाउँपालिकाले पकेट क्षेत्र विस्तार गरी किवी खेतीमा प्रोत्साहन गरेपछि त्यहाँका किसान किवीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
पुवादुमा गाउँपालिका एक श्यामशिलालाई गाउँपालिकाले किवी पकेट क्षेत्रको रूपमा विस्तार थालेको हो। यो क्षेत्रलाई किवी खेतीको नमूना क्षेत्र बनाउने लक्ष्यले गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेर खेती विस्तारमा जोड़ दिएको हो। यहाँका करिब 90 बढी कृषक किवी खेतीमा लागेका छन्। विशेष गरेर कृषक राजेन्द्र तामाङले नमूना खेती बनाउने लक्ष्यका साथ 25 रोपनी क्षेत्रफलमा 400 किवीका बिरूवा लगाउनु भएको छ। यसको खेतीलाई अझ विस्तार गर्दै किवी लगाएको ठाउँमा बन्दकोपी लगायतको तरकारी खेती गर्ने लक्ष्य रहेको तामाङले बताउनुभयो।
मैले सुरुमा 50 झ्याङ लिएर लाएँ, त्यसपछि पौवादुमा गाउँपालिकाले बिरुवा वितरण गर्नुभयो, फल्नु थालेकोले एकदम हौसला बढेको छ।
गाउँपालिकाले यहाँको भूगोल निर्धारण गरेर विभिन्न बालीहरूको खेतीमा जोड़ दिएको छ। पौवादुमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई:
श्यामशिलालाई चाहिँ अब किवीको पकेट एरिया भनेर नै लगानीहरू गरेका छौँ। 2 नम्बर त्यो अलि भन्ज्याङमा चाहिँ हामीले आलु कोपीहरूको पकेट क्षेत्र बनाउने, त्यसै गरेर औलियातिर तलतिर त्यो च्याङ्रेको 3 नम्बर भयो। हाम्रो सानो दुङमा ठुलो दुङ एरियातिर चाहिँ बेसी सुक्खा क्षेत्रतिर पनि अब हामीले जस्तै यो कपासहरू हुन्छ नि, त्यसलाई
गाउँपालिकाले किबी खेती विस्तारको लागि 50 लाख बढी लगानी गरिसकेको छ। कृषकहरूको आय स्तरमा वृद्धि गरेर गाउँपालिकालाई कृषिमा नमूना बनाउने सोचका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई,
किबी चाहिँ विशेष गरी यो हाइटमा चाहिँ एकदम राम्रो हुने देखियो। झन्डै 1900 हाइटमा छ हाम्रो यो स्याम्सिलाको क्षेत्र र योभन्दा माथि अरुण डाँडाको क्षेत्रमा पनि लगाइएको छ। यसमा चाहिँ लगभग अहिलेसम्म गाउँपालिकाले 2 वर्ष गरेर झन्डै 50 लाखको लगानी गरिसकेको छ किबी खेतीमा।
यहाँको 200 बढी रोपनी क्षेत्रफलमा खेती विस्तार भइरहेको छ। कतिपय कृषकले लगाएको किबीले फल समय दिन थालेको छ। कृषकहरूले लगाएको किबीमा रोगबाट बचाउन कृषि प्राविधिकहरूले किबी लगाएको स्थानमा पुगेर अनुगमन गर्दै आएका छन्। कृषकहरूको समस्याको पहिचानमा कृषि शाखाले समय ध्यान दिन आएको जनाएको छ। कृषि शाखा प्रमुख बरतेन्द्र राई,
विशेष गरेर यो रोपेको तेस्रो दिन चौथो वर्षदेखि चाहिँ फल्न सुरु गर्छ र उत्पादन 5-6 वर्षदेखि चाहिँ एकदम राम्रो र यसको चाहिँ 40 वर्षसम्म चाहिँ यसको राम्रो उत्पादन भएको छ भन्ने बुझिएको छ।
गाउँपालिकाले कृषकलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यको साथ थालेको कृषिको योजनाबद्ध विकास प्रशंसायोग्य रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
तनहुँको भीमाद नगरपालिका 5 र 6 नम्बर वडाका 100 बढ़ी घर नदी कटानको उच्च जोखिममा परेका छन्। भीमाद नगरपालिका 6 कुमारचोकमा सेती नदीका कारण करिब 85 घर र भीमाद 5 रहेको अन्टेन खोला नजिकै कपरादी दलित बस्तीका 22 घर उच्च जोखिममा परेको नगरपालिकाको कार्यालयले जनाएको छ। वर्षायाममा खोला र नदीमा आएको बाढ़ीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढ़ेको छ। भीमाद 6 कुमारचोकका धेरै बासिन्दा अहिले विस्थापित हुने अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन्। लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा 9 घर विस्थापित भएका छन् भने 23 घर उच्च जोखिममा परेका छन्। दिक्तेल, रूपाकोट, मझुवागढ़ी नगरपालिकाका 6, त्यसै गरी कोपिलासगढ़ी गाउँपालिकाका 2 र रावावेशी गाउँपालिकाका 1 घर विस्थापित भएका छन्। वर्षाका कारण जमीन फाटेर चिरा पर्न थालेपछि स्थानीय परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। म्याग्दीको बेनी अर्थुङ्गे पाखापानी ग्रामीण सड़क एक साताका लागि बन्द गरिएको छ। सड़क विस्तार एवं स्तर उन्नतिका लागि गैरातीदेखि सड़क बन्द गरी तीव्र रूपमा सड़क मरमतको काम अघि बढ़ाइएको छ। 18 किलोमिटर सड़क खण्ड अन्तर्गत बेनी नगरपालिका 6 काफलबोट र बेनी नगरपालिका 9 माटो बिसौनामा निर्माण कार्य भइरहेको र सड़क एक साताभित्रमा मरमत र स्तर उन्नतिको काम सम्पन्न गरी सवारी साधन सञ्चालन गर्न दिइने बेनी नगरपालिका 9 वडाध्यक्ष चक्र केसीले जानकारी दिनुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको सिकागो शहर नजिकै अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा निकालिएको र्यालीमा एकजना बन्दुकधारीले गोली चलाउँदा 6 मृत्यु हुनका साथै 24 घाइते भएका छन्। प्रहरीले गोली प्रहारको आरोपमा 22 वर्षीय रोबर्ट ई क्राइमो भन्ने व्यक्तिलाई पक्राउ गरेको बीबीसीले उल्लेख गरेको छ। आरोपीले अत्याधुनिक हात हतियार प्रयोग गरी घटना गराएको जनाइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिनुभएको छ। अमेरिकामा यस वर्ष हरेक सातामा कम्तीमा एउटा गोली प्रहारको घटना भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। इटलीको मरमोलाडा पहाड़मा रहेको हिउँको ढिस्को पुरिएर कम्तीमा 7 मृत्यु भएको छ। हिउँ पहिरोमा परेर अन्य 8 घाइते भएको अधिकारीहरूले बताएका छन्। हिम पहिरोमा पुरिएर हराइरहेका मध्ये 15 खोजी कार्य अघि बढ़ाइएको र अन्य केही बारे विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्। अत्यधिक तापमान वृद्धिका कारण हिम पहिरो गएको हुन सक्ने अधिकारीहरूले आकलन गरेका छन्। श्रीलंकामा ऊर्जा संकट उत्कर्षमा पुगेको छ। करिब 70 वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकट बिहोरिरहेको श्रीलंकामा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ। श्रीलंकाका अर्थमन्त्री कञ्चना बीजे सेकेराले पेट्रोलियम पदार्थको मौजदात रित्तिदै गएर अब एक दिनका लागि मात्र जगेडाको अवस्थामा पुगेको बताउनु भएको छ। उहाँले अर्को खेप पेट्रोलियम पदार्थ आउन अझै 2 साताभन्दा बढ़ी समय लाग्न सक्ने उल्लेख गर्नुभएको छ। सरकारले पर्याप्त पेट्रोलियम पदार्थ आयात गर्न नसकेपछि गत सातादेखि अनावश्यक सवारी साधनलाई श्रीलंकामा पेट्रोल बेच्न छाडिएको छ। अब आर्थिक समाचार।
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले समयमा मल पाउनु किसानको हक भएकाले त्यसतर्फ बढ़ी क्रियाशील हुन मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा सोमबार आयोजित बधाई तथा स्वागत कार्यक्रममा कृषि मन्त्री यादवले कृषि प्रधान देश भएर पनि नेपालले खाद्यान्न आयात गरिरहनु परेकोमा चिन्ता व्यक्त गर्दै कृषिमा लगानी बढ़ाएर कृषि क्षेत्रको परनिर्भरता हटाउनुपर्ने बताउनुभयो। कृषि मन्त्री यादवले उन्नत बिउको व्यवस्थापन, सिंचाईको व्यवस्थापन गर्दै कृषि क्षेत्रबाट राज्यको व्यापार घाटालाई कम गर्ने सवालमा आफूले प्राथमिकतामा राखेर काम गर्ने र त्यसका लागि सम्बद्ध सबैको सहयोग पाउने विश्वास पनि व्यक्त गर्नुभयो। कार्यक्रममा कृषि सचिव गोविन्द प्रसाद शर्माले मुलुकको बढ़दो व्यापार घाटाको न्यूनीकरणका लागि कृषि क्षेत्र महत्वपूर्ण रहेकाले कृषिको योगदान बढ़ाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो। कृषि सचिव शर्माले चैते धान खेतीको क्षेत्रफल विस्तार गरेर मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिने भएकाले सिंचाईको व्यवस्थापन गर्दै त्यसका लागि मन्त्रालय सरकारवाला सबैको सहयोगमा अगाडि बढ़िरहेको पनि बताउनुभयो। लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढ़ी निक्षेप राख्ने जिल्लामा रूपन्देही परेको छ भने सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रूपमा रूकुम पूर्व देखिएको छ। केन्द्रीय बैंकको विवरण अनुसार 44.48% बराबरको हिस्सा रूपन्देही जिल्लाको मात्र रहेको छ। रूपन्देहीका नागरिकले 1.79 अर्ब बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेको पाइएको छ। आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रूपमा रहेको रूकुम पूर्व जिल्लाको कुल निक्षेप 0.23% मात्रै रहेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरण अनुसार रूकुम पूर्व जिल्लाका नागरिकले 93.73 करोड़ बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रूपमा राखेको पाइएको छ। यस्तै लुम्बिनी प्रदेशमा बाँके जिल्लाको 12.27% बराबरको हिस्सा रहेको छ। दाङ जिल्ला आर्थिक रूपमा विकासको गतिमा अगाडि बढ़ेको भए पनि त्यहाँका नागरिकले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप भने कमै देखिएको छ। केन्द्रीय बैंकको विवरण अनुसार दाङ जिल्लाको हिस्सा 10.81% बराबर छ। लुम्बिनी प्रदेशभित्र 4.2 अर्ब 83 करोड़ बराबरको निक्षेप रहेको पाइएको छ।
टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा भूटानले ऐतिहासिक जीत हासिल गरेको छ। मलेसियामा भइरहेको मालदिव्स, थाइल्याण्ड, भूटान र घरेलु टीम मलेसिया बीचको टी ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजका दौरान भूटानले मालदिव्सलाई पराजित गर्दै ऐतिहासिक जीत हासिल गरेको हो। सोमबार भएको खेलमा भूटानले मालदिव्सलाई 6 रनले पराजित गर्यो। टी ट्वेन्टी अन्तर्राष्ट्रियमा भूटानको पहिलो जीत हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सन् 2019 जनवरी 1 देखि लागू हुने गरी आफ्ना सबै सदस्य राष्ट्रबीचको खेललाई टी ट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको थियो। त्यस यता भूटानले 4 खेलमा लगातार पराजय भोगेको थियो। 5औं खेलमा भने जीत निकाल्दै भूटानले इतिहास बनाएको हो। सोमबार पहिले ब्याटिङ गरेको भूटानले 9 विकेटको क्षतिमा 110 रन जोडेको थियो। भूटानका लागि गोकुल घले र नामगे थिन्ले 17-17 रन जोडेका थिए। 111 रनको लक्ष्य पछ्याएको मालदिव्सले 20 ओभरमा 8 विकेट गुमाएर 104 रन मात्र जोड्यो। उसका लागि मोहम्मद रिजवानले सबैभन्दा बढ़ी 19 रन जोडे। बलिङमा भूटानका थिन्ले र जिङमे सिंगेले 3-3 विकेट लिए। विकेट किपर ऋषभ पन्तको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले 5औं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्याण्डलाई 378 रनको विशाल लक्ष्य दिएको छ। भारत 4थो दिन दोस्रो सेशनमा दोस्रो इनिङमा 245 रनमा अल आउट भयो। पहिलो इनिङमा 132 रनले अग्रता लिएको हुँदा समग्रमा 378 रनको लक्ष्य दिएको हो।
रमेश टमाटा अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही धेरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने र गण्डकी तथा सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 27.29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नवनियुक्त 3 मन्त्रीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ। बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न सत्तारूढ र प्रतिपक्षी दलका नेताहरूको सरकारलाई सुझाव। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2076 प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित। पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेमा माओवादी केन्द्रीय समितिका बैठकमा केन्द्रीय सदस्यहरूको जोड़। झाडा पखाला तथा अन्य रोगबाट बस्न खुला स्थानमा राखिएका खानेकुरा नखान खाद्य तथा गुण नियन्त्रण विभागको आम उपभोक्तामा आग्रह र स्वतन्त्रता दिवसका अवसरमा अमेरिकाको सिकागो शहर नजिकै निकालिएको र्यालीमा एकजना बन्दुकधारीले गोली चलाउँदा 6 जनाको मृत्यु 24 जना घाइते। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।